त्यो व्यक्ति मूर्ख होइन जसले गुमाउन नसक्ने कुरा पाउनको लागि आफूले राख्न नसक्ने कुरा दिन्छ। यो जिम इलियटको प्रसिद्ध भनाइ हो। सन् 1956 जनवरी 2 तारिकको दिन जब जिम इलियट 19 वर्षका थिए, उनी आफ्नो ओछ्यानबाट जुरुक उठे, सकेसम्म चाँडो लुगा लगाए र सुसमाचार प्रचार गर्नका लागि इक्वेडोरको घना जङ्गलमा जानलाई तयार भए। ख्रिस्टको प्रचार गर्ने जोसले जिम इलियटलाई त्यति बेला औखुज अथवा औकास भनेर चिनिने एक खतरनाक र असभ्य भारतीय जातिहरू कहाँ पुर्यायो, जुन जाति आजको दिनमा वा ओदानी भनेर चिनिन्छ। औखुज जातिहरूले आफ्नो क्षेत्रमा पक्राउ परेका प्राय सबै आगन्तुकहरूलाई मानिसकेका थिए। यद्यपि औकास जाति एकदमै खतरनाक थियो, जिम इलियट तिनीहरूलाई यीशुको बारेमा बताउन त्यहाँ खतराको बावजुद पनि गए। जिम इलियट त्यहाँ पुगेको केही समयमै औकास योद्धाहरूले जिम इलियट र उसँगै गएका अन्य 4 मिसनरीहरूलाई भालाले रोपेर मारे। संसारले यी 19 वर्षीय जवान जिम इलियटलाई हेरेर यसरी भन्न सक्छ, ओ कस्तो मूर्ख मानिस, लाउँ लाउँ खाउँ खाउँ उमेरमा कस्तो निर्णय लिएको होला। तपाईँलाई के लाग्छ, के ऊ साँच्चै मूर्ख थियो? अह, जिमिले मूर्ख थिएन, ऊ मूर्ख थिएन। मित्रहरू, मूर्ख कस्तो हुन्छ म तपाईँलाई चिनाउन चाहन्छु। लुका 12 अध्यायको 16 20 पदमा यीशुले एउटा दृष्टान्त भन्नुभयो। कुनै एकजना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो, त्यसले मनमनै गुन्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्नो ढुकुटीहरू भत्काएर झन् ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र माल सामान त्यहीँ राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुखचैनमा बस, खा पी र मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तबाट लिनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छ ती कसको हुने? के तपाईँले देख्नुभयो कि वास्तविक मूर्ख को हुन् भनेर? जिम इलियट संसारको सामु मूर्ख, तर परमेश्वरको सामु बुद्धिमान थिए। त्यो धनी मानिस संसारको सामु एकदमै बुद्धिमान, तर परमेश्वरको सामु मूर्ख थिए। तपाईँ कुन जीवन रोज्न चाहनुहुन्छ? व्हिच लाइफ वुड यु चुज? प्रियहरू, हामी घाँस बाँस खपासभन्दा बढीको लागि सृष्टि गरिएका हौँ। हाम्रो जीवन कमाउनु, खर्च गर्नु, खानु र पिउनुभन्दा बढी नै छ। हामी परमेश्वरको महिमाको लागि जिउन सृष्टि गरिएका हौँ। मानिसको मुख्य लक्ष्य भनेको परमेश्वरको महिमा गर्नु र उहाँमा सधैँभरि आनन्दित हुनु हो। यदि हामी परमेश्वरको महिमाको लागि जिउँदैनौँ भने हामीले हाम्रो जीवन खेर फालिरहेका छौँ। आउनुहोस् आजको वचनको मूल पाठ फिलिपीको पत्र 1:19-26 पदमा हामी सबैजना मिलेर खेर नफालिएको जीवन कस्तो हुन्छ आज विस्तृत रूपमा हामी हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा फिलिपीको पत्रलाई पठाउनुहोस्। तपाईँसँग बाइबल छैन भने पनि हामीसँग केही बाइबलहरू उपलब्ध छन्, तपाईँले त्यो प्रयोग गर्न सक्नुहुन्छ। फिलिपी 1:19 आज हामी 19-26 पदसम्म हेर्नेछौँ। यो खण्डलाई तपाईँले ठुलो बाइबलको पृष्ठ सङ्ख्या लगभग 1600 तपाईँले भेटाउनुहुनेछ। यहाँ यसरी लेखिएको छ, म पढ्दैछु, कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। हो, म रमाउनेछु किनकि म जान्दछु तिमीहरूका प्रार्थना र यीशु ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ र सधैँ झैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ, तर पनि मैले कुन चाहिँ चुन्नुपर्ने हो त्यो म भन्न सक्दिनँ। म त दोधारमा परेको छु, बरु विदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु। यस हेतुले कि म फेरि तिमीहरू कहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। यस खण्डमा हामी पावलको एउटा दृढ सङ्कल्प देख्दछौँ, पावलको इच्छा अथवा ठुलो लक्ष्य पनि देख्दछौँ, र यहाँ हामी पावलको दुविधा र निर्णय पनि देख्दछौँ। तपाईँले वचनको बुदाहरू लेखिराख्नु भएको छ भने यी तिनवटा कुरा लेख्नुहोस्। पहिलो पावलको सङ्कल्प, दोस्रो पावलको इच्छा स्ल्यास लक्ष्य, र तेस्रो पावलको दुविधा र निर्णय। पावलको सङ्कल्प, पावलको इच्छा लक्ष्य, र तेस्रो पावलको दुविधा र निर्णय। पावल्स डिटर्मिनेसन, पावल्स डिजायर ओ गोल, एन्ड पावल्स डिलेमा एन्ड डिसिजन। यी तिनवटा कुरालाई हेर्दैछौँ, पावलको सङ्कल्प, पावलको इच्छा लक्ष्य, पावलको दुविधा र निर्णय। हामी पहिले हेर्नेछौँ पावलको सङ्कल्प, 19 पद हेर्नु त, हो म रमाउनेछु। यो भन्दा अगाडि 18 पदमा पावल यसै भनेका छन्, जे होस् मूलको रो यही हो, हर किसिमले चाहे बहानामा चाहे सत्यमा ख्रिस्टको प्रचार गरियोस् र यसैमा म रमाउनेछु। र 19 पदमा पावल भन्छ, हो म रमाउनेछु, म रमाउँछु र म रमाउनेछु किनकि म जान्दछु तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रिस्टको आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। पावल चाहे जिउन् चाहे मरुन्, चाहे ऊ कैदबाट छुटुन् वा नछुटुन्, चाहे उसलाई फेरि पनि रिहा गरियोस् वा उसलाई मृत्युदण्ड दियोस्, उनी ख्रिस्टमा रमाउने यहाँ सङ्कल्प गर्दछन्। र याद गर्नुहोस्, पावलले यहाँ नयाँ वर्षको सङ्कल्प गरिरहेको छैन। पावल इज नट मेकिङ न्यू इयर रिजोल्युसन हियर। पावल यहाँ आफ्नो सोफामा बसेर ख्रिस्टको नाउँ प्रचार हुँदा म रमाउनेछु भनी उनले यहाँ सङ्कल्प गरिरहेको छैनन्। पावलले यो पत्र लेखिराख्दा उनी जेलमा थिए, कैदमा थिए, र पनि उनी ख्रिस्टमा आनन्दित छन् र आनन्दित हुने छु भनेर सङ्कल्प गर्दछन्। हामीमध्ये धेरैको लागि हाम्रो परिस्थिति खराब हुँदा हाम्रो आनन्द एक सेकेन्डमै गायब भएर जाँदछ, तर पावलको लागि सम्भवतः सबैभन्दा खराब परिस्थितिमा पनि उनी ख्रिस्टमा आनन्दित हुने सङ्कल्प गर्छन्। किन? पद 19 भन्दछ, किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रिस्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। पावल आफ्नो त्यो कन्फिडेन्ट, पक्का, निश्चित छुटकाराको कारण आनन्दित हुने सङ्कल्प गर्दछन्। सायद यतिखेर तपाईँले यसरी भन्न सक्नुहुन्छ कि ए, पावललाई थाहा थियो रहेछ, पावल चाँडै नै कैदबाट छुट्नेवाला रहेछन्, त्यसैले पावल रमाउँदैछ। होइन होइन प्रियहरू, यहाँ कुरा त्यो भइरहेको छैन। यहाँ छुटकारा शब्दले पावलको कैदबाटको छुटकारालाई जनाउँदैन। छुटकारा शब्दलाई ग्रिक भाषामा सोटेरिया भनेर भनिन्छ, जुन सोटेरियो भने जस्तो मुक्ति जस्तो सुनिन्छ, जसको अर्थ पापको शक्तिबाट, परमेश्वरको क्रोध र निन्दाबाट, दण्डबाट र अन्तत शारीरिक र अनन्त मृत्युबाट हुने छुटकारा भन्ने हुन्छ। छुटकाराको अर्थ यो शारीरिक कैदबाटको त्यो तत्कालीन छुटकाराको विषयमा पावल यहाँ कुरा गरिरहेका थिएनन्। कैदमा पनि पावल आनन्दित हुन कटिबद्ध थिए, किनभने उनको अन्तत छुटकारा सुरक्षित थियो। अब उसलाई अहिले यस परिस्थितिमा, यस शरीरमा जे भए पनि, कैसरले उसको शरीरलाई जेसुकै गरे तापनि, चाहे उसको शरीरलाई खम्बामा बाँधेर जलाइयोस् वा जङ्गली जनावरलाई खान दियोस्, अन्तिम दिनमा हुने पावलको त्यो निश्चित छुटकाराको कारण पावल ख्रिस्टमा आनन्दित छन् र आनन्दित हुनेछन्। पावल एक निर्दोष, कष्ट भोग्ने व्यक्ति, निर्दोष अयुबसँगै मिलेर वास्तवमा यसरी भनिरहेका छन्। अयुब 13:15-16 पद हेर्नु भने, उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु, म अझै मेरो मामिला उहाँको सामुन्ने पेश गर्ने नै छु, अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ। प्रियहरू, के तपाईँ आफ्नो परिस्थितिमा, जुनै पनि परिस्थितिमा ख्रिस्टमा रमाउन पावलले चाहिँ सङ्कल्प गर्नुहुन्छ? के तपाईँको अन्तिम समयको, समय अन्तको छुटकाराले तपाईँलाई अहिले ख्रिस्टमा आनन्दित हुने बनाइरहेको छ? जब तपाईँ भविष्यतर्फ हेर्नुहुन्छ, अनन्त भविष्यतर्फ, आफ्नो अन्तिम दिनमा हुने, ख्रिस्टको दिनमा हुने त्यो अन्तिम फाइनल त्यो महिमी छुटकारालाई तपाईँ ध्यान दिनुहुन्छ। जब तपाईँ शरीरबाट, शरीरको कष्टबाट, सबै पीडाबाट तपाईँ मुक्त हुनुहुनेछ, त्यो भविष्यको आशाले वर्तमानको परिस्थितिमा, कष्टमा तपाईँलाई के ख्रिस्टमा आनन्दित हुने बनाइरहेको छ। पावललाई थाहा छ कि उनको कैद उनको छुटकाराको निम्ति हुन आउनेछ, तर उनलाई यो पनि थाहा छ कि उनको छुटकारा कसरी हुन आउनेछ भनेर। उनी भन्छन्, तिमीहरूका प्रार्थना र येशू ख्रिस्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुनेछ। पावलको छुटकारा फिलिपीहरूको प्रार्थनाको जवाबस्वरूप आत्माद्वारा पुरा हुनेछ। पावलले यहाँनिर परमेश्वरको प्रबन्धमा भरोसा गर्छन्, तर परमेश्वरको प्रबन्धमा भरोसा गरेको कुरा यहाँनिर परमेश्वरको प्रबन्ध र प्रार्थनाले उहाँले एकसाथ जोड्ने काम गरेको छन्। पावल आफैमा आफ्नो छुटकारा पुरा गर्न, प्राप्त गर्न सक्षम छैनन्, तर पावलमा असल काम सुरु गर्नुहुने परमेश्वरले नै यसलाई ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ। सो मित्रहरू, यस बिहानै तपाईँ कुन कुराबाट छुटकारा प्राप्त गर्न चाहनुहुन्छ? तपाईँ कुन कुराबाट मुक्त हुन चाहनुहुन्छ? के यो गरिबीबाट हो? के यो रोगबाटको छुटकारा हो? के यो एक्लोपनाबाटको छुटकारा हो? के यो असफलताबाटको छुटकारा हो? तपाईँ कस्तो केबाट छुटकारा प्राप्त गर्न चाहनुहुन्छ? यी कुराहरूबाट छुटकारा प्राप्त गर्न चाहनु आफैमा गलत छैन, तर पनि यी भन्दा पनि बढी तपाईँलाई अझै बढी, अझै ठुलो, अझै महान छुटकारा खाँचो छ। त्यो तपाईँको पाप र परमेश्वरको क्रोध र आउँदै गरेको न्यायबाटको छुटकारा, र तपाईँले यो छुटकारा केवल येशू ख्रिस्टमा प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईँ अहिलेसम्म येशू ख्रिस्टमा आउनुभएको छैन भने केवल विश्वास र प्रस्तावको साथ येशू ख्रिस्टमा तपाईँ आउनुहोस्, तपाईँले पनि यो छुटकारा प्राप्त गर्न सक्नुहुनेछ। प्रिय मित्र, परमेश्वरले हामीलाई यस संसारमा, यसै जीवनमा गरिबीबाट, उहाँले रोग बिरामीहरूबाट, हाम्रो जीवनमा हुने समस्याहरूबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छैन, तर पनि परमेश्वरको अनुग्रहले तपाईँलाई यस जीवनमा हुने डरबाट भने छुटकारा दिनेछ, तपाईँले ख्रिस्टको महिमा देख्ने सर्वोच्च लक्ष्य अँगाल्न सक्षम पार्नेछ, र यसले तपाईँलाई कठिन परिस्थिति, गरिबी, रोग र दुःखको बिचमा पनि परमेश्वरमा भरोसाका साथ आनन्दित तुल्याउनेछ। पावल झ्यालखानामा थिए, तर पनि उनी दुखित थिएनन्। उनलाई थाहा थियो, पावललाई थाहा थियो कि उनको नियति, डेस्टिनी रोमी राजाको सम्राटको हातमा थिएन। पावललाई थाहा थियो कि शासन गर्ने कैसर होइनन्, तर ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट परम राजा हुनुहुन्छ, र पावलको लक्ष्य राजा ख्रिस्टलाई सम्मान गर्नु थियो। आजको वचनको दोस्रो बुदा, पावलको इच्छा, पावलको लक्ष्य, पद 20 हेर्नुहोस् न, मेरो उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँ चाहिँ अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। पावलले सबैभन्दा बढी चाहने, आशा गर्ने एउटा कुरा के हो? पावलको एउटा मुख्य आशा, लक्ष्य के छ? पावलको एउटै आशा, मुख्य लक्ष्य भनेको ख्रिस्टलाई आदर गर्नु, ख्रिस्टको महिमा गर्नु, ख्रिस्टको महानता प्रदर्शन गर्नु, ख्रिस्ट पावलको लागि सबैभन्दा ठुलो धन, सबै कुरा हो हुनुहुन्छ भनी सारा संसारलाई बताउनु थियो। आफ्नो जीवनमा पावलको सर्वोच्च लक्ष्य भनेको ख्रिस्टको महिमा थियो। त्यसकारण त पावल यहाँ भन्दछ, म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँ चाहिँ अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनेछ, अनर्ड हुनेछ, महिमित हुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा। के को लागि पावलले यहाँ लज्जित नहुने कुरा गरिरहेका छन्? ख्रिस्टको लागि लज्जित नहुने कुरा गरिरहेका छन्। बरु उसँग प्रशस्त साहस हुनेछ। के को लागि प्रशस्त साहस हुनेछ? ख्रिस्टको सम्मान गर्न प्रशस्त साहस हुनेछ। पावलले यानि कैसर र अन्य सबै अख्तियारहरू, हाकिमहरू, शक्तिहरूको सामु ख्रिस्टलाई आदर गर्न चाहन्छ। उनीहरूको सामु पावल ख्रिस्टलाई लिएर लजाउन चाहँदैन, झुक्न चाहँदैन। पावल सम्झौता गर्न चाहँदैन। ख्रिस्टको सम्मान गर्नु भनेको पावलको निम्ति यदि मृत्युदण्ड हो भने पनि उनी त्यसको निम्ति तयार छन्। अनि तपाईँ नि, के तपाईँ ख्रिस्टको निम्ति लज्जित हुनुहुन्छ? के तपाईँ ख्रिस्टको चेलाको रूपमा चिनिनबाट के तपाईँ लजाउनुहुन्छ? जस्तै तपाईँ आफ्नो अक्रिस्चियन मित्रहरूसँग बस्नुहुन्छ अथवा उनीहरूसँग सँगै काम गर्नुहुन्छ, छिमेकी अक्रिस्चियन छिमेकीहरू क्रिस्चियन नसिने मानिसहरूसँग तपाईँ बस्नुहुन्छ, के तपाईँ आफूलाई ख्रिस्टको चेला हुनुमा गर्व गर्नुहुन्छ, या तपाईँ लजाउनुहुन्छ, लज्जित हुनुहुन्छ? पावल भन्छ मृत्युद्वारा होस् वा जीवनद्वारा मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनेहुनेछ। अर्को शब्दमा पावल यसरी भन्दछन् कि जसरी हुन्छ ख्रिस्टको सम्मान हुनु पर्यो, ख्रिस्ट उचालिनु पर्यो, ख्रिस्टको महानता प्रदर्शन हुनु पर्यो, ख्रिस्टको महिमा हुनुपर्छ। पावल यसरी यहाँ भन्दैछन् कि म जेलमा जीवित रहूँ या मलाई मृत्युदण्ड दियोस्, मेरो अन्त्येष्टिमा मानिसहरू आओस् या नआओस्, मेरो चियानमा सम्मानको झन्डा गाडियोस् नगाडियोस्, मेरो शरीरलाई जसुकै गरियोस्, मलाई वास्ता छैन, तर ख्रिस्टलाई सबैभन्दा उच्च सम्मान दिइनुपर्छ। पावलको लागि आफ्नो जीवनभन्दा पनि बढी महत्त्वपूर्ण ख्रिस्टको महिमा थियो। मृत्युद्वारा होस् वा जीवनद्वारा पावलले ख्रिस्टको महानतालाई देखाउन चाहन्थे। तपाईँलाई के लाग्छ किन पावलले आफ्नो जीवनलाई दाउमा राखेर ख्रिस्टको आदर गर्न चाहन्छन्? किन पावलले आफ्नो जीवनलाई दाउमा राखेर जोखिममा डालेर ख्रिस्टको आदर गर्न चाहन्छन्? पद 21 यसको जवाब दिन्छ, किनकि पावल भन्छन् मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। गलाती 2:20 पनि पावलले यसरी उस्तै कुरा भनेका छन्, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। सो किन पावलले आफ्नो जीवनलाई दाउमा राखेर ख्रिस्टको आदर गर्न चाहन्छन्? किनभने पावलको लागि जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। पावलको लागि जिउनु स्वास्थ्य होइन, जिउनु समृद्धि होइन, सफलता होइन, व्यक्तिगत आराम र सुविधा र सुरक्षा होइन, यो संसारले प्रदान गर्ने मान्यता र उपाधि होइन, पावलको लागि जिउनु केवल ख्रिस्ट हो र उनको लागि जिउनु ख्रिस्ट हुनुभएको कारण मर्नु लाभ हो। प्रिय, तपाईँको लागि जिउनु के हो? तपाईँ के को लागि जिइराख्नु भएको छ? जसको लागि जिउनु ख्रिस्ट होइनन् तिनीहरूको निम्ति मर्नु लाभ हुँदैन। पावलको लागि मर्नु लाभ हो किनभने उनको निम्ति जिउनु ख्रिस्ट हो। जो ख्रिस्टको निम्ति जिइरहेका छन् उसले उसको निम्ति मृत्यु लाभ हुनेछ, जो आफ्नो निम्ति जिइरहेको छ उसको निम्ति मृत्यु हानि हुनेछ। पावलको लागि भने जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। अर्को शब्दमा भन्नुपर्दाखेरि जोन क्याल्भिनले भने चाहिँ पावलको लागि जिउनु र मर्नु दुवै लाभ अथवा ख्रिस्ट हो। जिए पनि ख्रिस्ट, मरे पनि ख्रिस्ट, जिए पनि लाभ, मरे पनि लाभ। तर पावलले मृत्युलाई किन लाभ ठान्छन्? आखिरमा मरेर पावलले के प्राप्त गर्न प्राप्त गर्नेवाला छन्? के लाभ पाउँछ होला पावलले मरेर? किनकि संसारले त्यसरी सोच्दैन, संसारले त मृत्युलाई हानिको रूपमा हेर्छ, मृत्यु भनेको जीवनको अन्तको रूपमा हेर्छ। पावलले मरेर के लाभ पाउने, प्राप्त गर्ने यहाँनिर आशा राख्छन्? के यो स्वर्ग सुनै सुनको सडकले सजिएको स्वर्ग हो? पावलले त्यस अर्थमा लाभ भनिरहेका छन्? हामी सबैलाई थाहा छैन, हामी बालसङ्गतिमा सुनको सडकमा जाने एकदमै स्वर्गको हामी आशा होइन लिएर हुर्केका छौँ, हामीले भजनमा गाएका छौँ, हामी नाचेका छौँ, हामीले चाहने त्यही हो होइन र? सो पावलको लागि मृत्यु किन लाभ हो? पावलले आखिरमा के लाभ प्राप्त गर्दैछन् यदि यो स्वर्ग होइन भने? सो पावल यहाँनिर पावलले लोकेसनको बारेमा कुरा गरिरहेको छैनन्, पावलले यहाँ व्यक्तिको बारेमा कुरा गरिरहेको छन्। पावलको लाभ ख्रिस्ट आफै हुनुहुन्छ, हि वान्ट्स टु गेट क्राइस्ट। पावल लोकेसनको बारेमा पावलले कुरा गरिरहेको छैन। सो जब हामी स्वर्गको बारेमा कुरा गर्छौँ वास्तव स्वर्ग लोकेसनको बारेमा भन्दा पनि यो स्थानको बारेमा भन्दा पनि यो व्यक्तिको बारेमा हो जहाँ परमेश्वर बास गर्नुहुन्छ। सो पावलको लागि मृत्यु लाभ हो किनकि पावलले मरेर ख्रिस्टलाई प्राप्त गर्नेवाला छ, ख्रिस्टको साथमा पावल जानेवाला छ। किनकि पत्तेसले भन्छ नि हामीलाई त्यही होइन बरु विदा भएर ख्रिस्टको साथमा हुने मलाई इच्छा छ। पावलले ख्रिस्टलाई प्राप्त गर्न चाहन्छन्। प्रिय तपाईँले सुन्नुभयो, पावलले मृत्युद्वारा ख्रिस्टलाई प्राप्त गर्छन्। हामी मरेर ख्रिस्ट प्राप्त गर्छौँ र यो संसारमा तपाईँले प्राप्त गर्ने सबैभन्दा ठुलो लाभ हुनेछ। यो अनन्त लाभ हो, यो हानि नहुने, यो कहिले पनि नगुम्ने लाभ हो। हामी ख्रिस्टमा भएकाका लागि मृत्यु हानि होइन, यो कुनै दुःखद घटना होइन, इट्स नट ट्रेजेडी, यो जीवनको अन्त्य होइन, यो रहस्य पनि होइन। धेरैको निम्ति मृत्यु रहस्य हो, धेरैको निम्ति मृत्यु दुःखद घटना नहो, हानि हो, तर हामी प्रभुमा हुनेहरूको निम्ति, ख्रिस्टमा हुनेहरूको निम्ति यो त लाभ हो। तर सांसारिक शारीरिक मानिसको लागि मृत्यु अवश्य पनि ठुलो हानि हो, किनकि सांसारिक शारीरिक मानिसले मृत्युसँगै आफ्नो सबै आराम खुसी र आशाहरू गुमाउँदछ। तर साँचो ख्रिस्टियनहरूको लागि यो लाभ हो, किनकि उसले सबै आफ्नो दुःख जीवनमा कष्ट कमी कमजोरीहरू उसको मृत्युसँगै अन्त भएर जाँदछ र उसको विश्राम र उसको आशाले पूर्णता प्राप्त गर्नेछ। त्यसकारण हामी ख्रिस्टमा भरोसा राख्नेहरूको निम्ति, ख्रिस्टको निम्ति जिउनेहरूको निम्ति मृत्यु लाभ हो, इट्स गेन, इट्स नट अ लस। त्यस कारण पावलको मुख्य आशा लक्ष्य ख्रिस्टलाई आदर गर्नु हो, ख्रिस्टको महिमा गर्नु हो, ख्रिस्टको महानता प्रदर्शन गर्नु हो। प्रिय तपाईँको जीवनको उच्चतम लक्ष्य के हो? तपाईँको जीवनको सबभन्दा ठुलो लक्ष्य के हो? सपना के हो? के यो एक शैक्षिक उपलब्धि हो? के यो करियर सफलता हो? करियर हुने सफलता? के यो स्वास्थ्य अथवा फिटनेस हो? के यो एक सफल वैवाहिक जीवन हो? के यो समाजमा आफ्नो नाक उच्च पारिदिने छोराछोरी हो? के यो आर्थिक स्थिरता हो, लोकप्रियता वा सामुदायिक समाजमा हुने मूल्य मान्यता हो? प्रियहरू, यी असल लक्ष्यहरू हुन्, तर यी मध्ये कुनै पनि तपाईँको सर्वोच्च सबैभन्दा ठुलो लक्ष्य हुन पर्याप्त छैन। तपाईँको आखिरी अल्टिमेट मेन लक्ष्य हुनको निम्ति यो कुनै पनि कुरा योग्यको छैन। सृष्टिकर्ता परमेश्वरले तपाईँलाई महान उद्देश्यको निम्ति बनाउनु भएको छ, जुन उद्देश्य परमेश्वरको महिमा हो। त्यसकारण तपाईँले मेरो जीवनको मुख्य लक्ष्य परमेश्वरको महिमा हुनुपर्दछ। एकजना प्रभुको जन म्याथ्यु हेनरीले यसरी भन्नुभएको छ कि ख्रिस्टको महिमा हाम्रो जीवनको लक्ष्य, ख्रिस्टको अनुग्रह हाम्रो जीवनको सिद्धान्त र ख्रिस्टको वचन हाम्रो जीवनको नियम हुनुपर्दछ। ख्रिस्टियन जीवन ख्रिस्टबाट व्युत्पन्न भएको सुरु भएको जीवन हो र यो ख्रिस्टतर्फ नै लक्षित भएको जीवन हो र जीवन हुनुपर्छ। उहाँ यस जीवनको सिद्धान्त नियम र लक्ष्य हुनुहुन्छ। सुप्रिय अभिभावकहरू, तपाईँको छोराछोरीको लागि तपाईँले देख्नुभएको सपना के हो? समाजमा ठुलो मान्छे बनाउने, यो बनाउने, त्यो बनाउने? तपाईँको छोराछोरीले तपाईँको निम्ति के गरिदियो भने वा बनिदियो भने तपाईँ गर्व गर्नुहुनेछ? ओ प्रियहरू, सानो सपना देख्न छाडिदिनुहोस्, सपना ठुलो देख्नुहोस्। छोराछोरीको लागि ठुलो सपना देख्ने गर्नुहोस्, ख्रिस्टलाई उचाल्ने, ख्रिस्टको महिमा हुने किसिमको सपना देख्नुहोस्। म हरेक बिहान मेरा दुई छोराहरूको लागि प्रार्थना गर्दछु कि इथन र नेथनले एक दिन ख्रिस्टलाई चिनुन् र ख्रिस्टको लागि जिउन् र ख्रिस्टको लागि मरुन्। र यो यदि तिनीहरूले गरे भने यो नै मेरो निम्ति सबभन्दा ठुलो गर्व हुनेछ। यो र तिनीहरूको निम्ति, ख्रिस्टको निम्ति जिउनु र मर्नु एक ठुलो सौभाग्य हुनेछ। उनीहरू भोलि गएर के भन्छन्, के गरी खान्छन्, यो चासोको, यो फिक्रीको विषय भएन मेरो लागि। मेरो लागि एउटै फिक्रीको विषय भनेको मेरो छोराहरूले ख्रिस्टलाई चिनुन् र ख्रिस्टको नाउँ कायम राख्न ख्रिस्टको महानता देखाउन ख्रिस्टको महिमा गर्न ख्रिस्टनै सफ्तोक हुनुहुन्छ ख्रिस्ट पाउनु सफ्तोक पाउनु हो भन्ने कुरा ख्रिस्ट सबभन्दा ठुलो धन हुनुहुन्छ भनेर जिएर र उहाँको निम्ति मरेर देखाउन् प्रिय तपाईँ आफ्नो छोराछोरीको निम्ति के सपना देख्नुहुन्छ प्रायः हामी त आफ्नो छोराछोरीहरूलाई डक्टर पाइलट इन्जिनियर बनाउन चाहन्छौँ होइन हाम्रो सपना त्यही हुन्छ ठुलो मान्छे बनाउन चाहन्छौँ समाजमा आफ्नो हाम्रो नाक राखिदिने मान्छे बनाउन चाहन्छौँ तर तपाईँले मलाई थाहा हुनुपर्छ हाम्रो छोराछोरी हाम्रो नाक राख्नलाई संसारमा आएका होइनन् उनीहरू त परमेश्वरको महिमाको निम्ति यहाँ आएका छन् हामी त केवल माध्यम हो र हामीले परमेश्वरको उनीहरूको जीवनमा भएको लक्ष्य पुरा गर्नलाई हामीले त्यसै किसिमले अभिभावकीय भूमिका निभाउनु पर्ने हुन्छ तर दुःख लाग्छ धेरैजना अभिभावकहरूले आफ्नो छोराछोरीले ख्रिस्टको निम्ति जिउने मर्ने कुरा गर्यो भने निरुत्साहित गर्दछ फलानालाई यति कमाइसक्यो यो गरिसक्यो त्यो गरिसक्यो त चाहिँ के गर्छ प्रियहरू पावलको निम्ति जिउनु ख्रिस्ट र मर्नु लाभ थियो तपाईँको निम्ति के हो तपाईँको निम्ति जिउनु के हो तपाईँको निम्ति मर्नु के हो सो पावललाई थाहा छ उसको निम्ति जिउनु ख्रिस्ट हो मर्नु पनि ख्रिस्ट हो त्यस कारण पावलले अलिकति दुविधामा परेका छन् वचनको तेस्रो बुदा पावलको दुविधा र साथै निर्णयलाई हेर्नुहोस् न 22 पददेखि यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति यो फलदायी परिश्रम हुनेछ तर पनि मैले कुन चाहिँ चुन्नुपर्ने हो त्यो म भन्न सक्दिनँ म त दोधारमा परेको छु बरु विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ किनभने यो धेरै नै असल छ तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ सो पावलको दुविधा ख्रिस्टको लागि बाँच्ने कि शरीरको लागि बाँच्ने भन्ने होइन बुझ्नुहुँदैछ पावलको दुविधा म ख्रिस्टको निम्ति जिउँ कि म आफ्नो निम्ति जिउँ भन्ने होइन यहाँ शरीर शब्दले पाप स्वभावलाई जनाउँदैन बरु यसले मासु र हाड भएको शरीरलाई बुझाउँदछ यसले शरीरमा जीवित हुनुलाई जनाउँदछ सो पावलको लागि जिउन ख्रिस्ट हो र मर्नु पनि ख्रिस्ट हो उनको दुविधा भनेको ख्रिस्टलाई अब शरीरमा महिमा गर्ने कि मृत्युमा महिमा गर्ने हो यदि म शरीरमा नै जिउनु हो भने मेरो निम्ति यो फलदायी परिश्रम हुनेछ मैले ख्रिस्ट प्रचार गर्नुपर्नेछ मैले चर्चहरू अझै बलियो पार्नुपर्नेछ मैले अझै धेरै सुसमाचार नसुनाएको मानिसहरू कहाँ पुर्याउनु पर्नेछ चाहे त्यसो गर्दाखेरि मेरो सुसमाचारले मेरो प्राणै लिन्छ भने पनि फेरि पावलले पनि भन्दछ कि बरु विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ किनभने यो धेरै नै असल छ सो पावलको निम्ति पावलको एउटा इच्छा छ पावल ख्रिस्ट विदा भएर ख्रिस्ट कहाँ जान चाहन्छन् किनकि पावलको निम्ति यो असल छ र पावलको इच्छा भनेको ख्रिस्टसँग हुने हो तर फेरि पद 24 पावल भन्छन् कि तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ सो पावलको दुविधा यो छ पावलको निम्ति मर्नु असल छ यो लाभ हो किनकि पावल ख्रिस्टको साथमा जानेछन् तर पावलले फिलिपीका विश्वासीलाई हेर्छ उनीहरूको खाँचोलाई हेर्छ र पावल थाहा होइन म शरीरमा रहन आवश्यक छ तर म शरीरमा रहेँ भने पनि मैले ख्रिस्टकै सेवा गर्ने हो म ख्रिस्टकै निम्ति जिउने हो यदि म मरेँ भने पनि ख्रिस्टकै सम्मान हुने हो र पावलको निर्णय यस प्रकार छ 25-26 पद यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु यस हेतुले कि म फेरि तिमीहरू कहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस् यद्यपि पावलको व्यक्तिगत इच्छा भनेको विदा भएर ख्रिस्टको साथमा हुने हो तर फिलिपीमा भएको विश्वासीहरूको वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै पावलले ख्रिस्टको महिमा गर्ने सबैभन्दा उत्तम विकल्प भनेको त्यो क्षणमा शरीरमा नै रहनु ठान्छन् त्यसकारण पावलले विश्वासमा तिनीहरूको प्रगति र आनन्दको निम्ति यस पापले उत्पत्त भएको संसार पापको दाग लागेको संसार यो गिरेको संसार र शोक र पीडाले भरिएको संसारमा शरीरमा रहने निर्णय गर्छन् यद्यपि संसारबाट विदा भएर जान पावलको निम्ति एकदमै उपयुक्त छ असल छ तर पावल यस कष्टपूर्ण संसारमा फिलिपीका विश्वासीहरूको निम्ति रहन चाहन्छन् पावलको शरीरमा रहने निर्णय आफ्नो खातिर थिएन तर ख्रिस्ट र उहाँको जनहरूको खातिर थियो पावल आफ्नो निम्ति अझ धेरै बाँच्न चाहिरहेका छैनन्, तर पावल ख्रिस्टको निम्ति अझ धेरै जिउन चाहिरहेका छन्। पावलले ख्रिस्टको निम्ति जिउने र महिमा गर्ने कुरा यहाँ छनौट गरिरहेका छन्। यद्यपि यो छनौटले उनको प्रभुसँग आम्ने सामने हुँदाको जुन पूर्ण आनन्द छ त्यसलाई केही समयको निम्ति ढिलाइ गरिदिनेछ। पावलको पूर्ण आनन्दलाई केही समयको निम्ति पोस्टपोन गरिदिनेछ पावलको छनौटले, तर पनि पावल फिलिपीको विश्वासीहरूको निम्ति यो छनौट गर्छन्। अनि प्रिय मित्रहरू, तपाईँ यो संसारमा किन धेरै बाँच्न चाहनुहुन्छ? हामी सबैजना प्रायः धेरै लामोसँग बाँच्ने इच्छा गर्दछौँ। हामी स्वास्थ्यकर खानेकुराहरू खाँदछौँ, हामी कसरत गर्दछौँ, व्यायाम गर्दछौँ, हाम्रो शरीरलाई चेक जाँच गर्दछौँ। हामी जहिले पनि निश्चित पक्का गर्न चाहन्छौँ कि हाम्रो स्वास्थ्य ठिक छ, हामी बाँच्न चाहन्छौँ। तर किन, उद्देश्य के हो? अझै केही दिन कि हामी स्वकेन्द्रित जीवन बिताउनको निम्ति हामी अझ धेरै बाँच्न चाहन्छौँ, अझ धेरै पाप गर्नलाई, अझ धेरै नाम कमाउनलाई, दाम कमाउनलाई, इज्जत कमाउनलाई हामी बाँच्न चाहन्छौँ। हामी आफ्नो निम्ति आफ्नो आमा बुवाको सपना कुरा पुरा गर्नलाई अपुरो भयो भने अझ धेरै हामी बाँच्न चाहन्छौँ। सात पुस्तासम्म पुग्ने सम्पत्ति कमाउनलाई हामी बाँच्न चाहन्छौँ, कमाइदिनलाई हामी बाँच्न चाहन्छौँ। वा तपाईँ ख्रिस्टको लागि जिउनलाई र उहाँको चर्चको सेवा गर्नलाई शरीरमा रहन चाहनुहुन्छ? जब परमेश्वरले हामीलाई लामो उमेर दिनुहुन्छ, परमेश्वरले हामी संसारमा राख्नुहुन्छ कि यो उहाँको महिमाको लागि होइन र उहाँको आफ्नो पुत्रको महिमाको निम्ति, सम्मानको निम्ति, आदरको निम्ति होइन र के संसारमा हामी आफ्नो निम्ति जिउनलाई छौँ? हामी त्यसको निम्ति सृजना गरिएका हौँ। प्रिय मित्रहरू, ख्रिस्ट जो परमेश्वरको बराबरी भएर पनि स्वर्ग छोडेर पृथ्वीमा मानिस भएर आउनुभयो र हाम्रो लागि आफ्नो जीवन अर्पण गरेर हाम्रो सेवा गर्नुभयो भने तपाईँको निम्ति स्वर्ग छाड्नुहुने प्रभुको निम्ति जिउनुहोस्। तपाईँको निम्ति मर्नुहुने मुक्तिदाता येशू ख्रिस्टको निम्ति जिउनुहोस्। उहाँको महिमाको निम्ति जिउनुहोस्। उहाँको नाउँ उच्च पार्नलाई जिउनुहोस्। ख्रिस्टको लागि जिउनुहोस्, ख्रिस्टको लागि श्वास फेर्नुहोस्, ख्रिस्टको महिमाको खातिर उहाँको नाउँ उच्च पार्ने गरी तपाईँ जिउनुहोस्। यदि तपाईँले त्यसो गर्दाखेरि संसारले तपाईँलाई मूर्ख भन्छ भने पनि भन्न दिनुहोस्, तर ख्रिस्टको नाम निम्ति जिउनुहोस्, ख्रिस्टको लागि मर्नुहोस्। ख्रिस्ट तपाईँको मुक्तिदाताको निम्ति कष्ट र मृत्यु उहाँलाई आदर गर्ने एक अवसरको रूपमा हेर्नुहोस्। जिम एलियट उसको जीवनलाई व्याख्या गर्ने एउटा शब्द भनेको अ चान्स टु डाई, ख्रिस्टको निम्ति मर्ने र मौकाको रूपमा हेर्छ उसको जीवनलाई। जिम एलियट 19 वर्षका जवान विवाहित पुरुष थिए जसलाई इक्वेडरको जङ्गलमा ख्रिस्टको महिमालाई प्रेम गरेको कारणले गर्दाखेरि भाला हानि मारिएको थियो। के उमूर्ख थियो? उनी मूर्ख होइन जसले गुमाउन नसक्ने कुराहरू पाउनको लागि आफूले राख्न नसक्ने कुरा दिन्छ। जिमिलियटले आफ्नो जीवन दिएर ख्रिस्ट प्राप्त गरे। जिमिलियटको सबैभन्दा ठुलो लक्ष्य भनेको मृत्युद्वारा होस् अथवा जीवनद्वारा ख्रिस्टको महिमा गर्नु थियो। उनले संसारले दिन सक्ने नाम र प्रसिद्धि सबै कुरा देखेका थिए, तर उनको लागि आफ्नो उद्धारकर्ता ख्रिस्टको तुलनामा तिनीहरूको कुनै मूल्य थिएन। अनि तपाईँको जीवनको लक्ष्य के हो? तपाईँ के को लागि जिउँदै हुनुहुन्छ? तपाईँ के को लागि भौतारिरहनु भएको छ? तपाईँ के को लागि मरिमेट्दै हुनुहुन्छ? तपाईँ के कुन कुराले तपाईँको भोक, निन्द्रा, तिर्खा चोरेको छ, तपाईँबाट लुटेको छ? तपाईँ के को निम्ति हरेक बिहान आफ्नो आँखा खोल्नुहुन्छ र ओछ्यानबाट निक्लिनुहुन्छ? ओ चर्च, आफ्नो जीवन खेर नफाल्नुहोस्। डन्ट वेस्ट योर लाइफ। मूल्यहीन कुराहरूको लागि तल्लीन नहुनुहोस्। ठुलो लक्ष्य लिएर जिउनुहोस्। ख्रिस्टको चम्किलो क्रुसलाई हेर्नुहोस् र क्रुसको निम्ति, ख्रिस्टको खातिर जिउनुहोस्। जुन प्रभुको झन् जोन पाइपर भन्नुहुन्छ, यदि हामीले क्रुसको महिमा बुझेनौँ भने जीवन बर्बाद हुन्छ, जीवन खेर जान्छ। प्रियहरू, हामी सबैले पावलसँगै भन्न सकौँ परमेश्वरको अनुग्रहमा, पवित्रात्मक सहायताले, कि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। आउँछ, हामी प्रार्थना गरौँ।